الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ القیامہ کی ابتدا سے قرآن پاک کا درس سنیں گے۔ سورۃ القیامہ مکہ مکرمہ میں نازل ہوئی، اس میں 2 رکوع اور 40 آیتیں ہیں۔ اس سورہ مبارکہ کی پہلی آیت میں اللہ تبارک و تعالی نے قیامت کی قسم بیان فرمائی ہے، اسی مناسبت سے اس کا نام سورۃ القیامہ ہے۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، لا اقسم بیوم القیامہ ولا اقسم بالنفس اللوامہ ایحسب الانسان الن نجمع عظامہ، مجھے قیامت کے دن کی قسم ہے اور مجھے اس جان کی قسم ہے جو اپنے اوپر ملامت کرے، کیا آدمی یہ سمجھتا ہے کہ ہم ہرگز اس کی ہڈیاں جمع نہ فرمائیں گے؟ قیامت کی قسم بڑی عظمت والا، بہت بڑا اور بہت زیادہ امور اپنے اندر رکھنے والا دن ہے، اور دوسری قسم بیان کی اس جان کی جو اپنے اوپر ملامت کرنے والی ہو، نفس لوامہ۔ نفس لوامہ کیا ہے؟ نفس لوامہ یہ ہے آدمی کے نفس کی وہ حالت و کیفیت جو اسے برائی پر ملامت کرتی ہے، یا اچھائی کرنے کے باوجود اسے کما حقہ نہ کرنے پر ملامت کرتی ہے۔ یہ نفس لوامہ بڑی عمدہ چیز ہے، اسے ہم اپنے عرف کے اندر ضمیر بھی کہتے ہیں، کہ اندر سے ضمیر ملامت کرتا ہے کہ تو نے یہ کام کیوں کیا۔ ایک نفس امارہ ہوتا ہے، ایک نفس لوامہ۔ نفس امارہ برائی کا حکم دیتا ہے، یہ گناہ کر، یہ گناہ کر۔ ہمارے اندر جو گناہ کی خواہش ابھرتی ہے، تکبر کرنے کی، بدنگاہی کرنے کی اور گناہ کرنے کی، یہ نفس امارہ کی وجہ سے خارجی طور پہ شیطان وسوسے ڈالتا ہے اور اندر سے ہمارا نفس امارہ ہمیں اس کے اوپر ابھارتا ہے۔ نفس امارہ کے ساتھ ایک دوسرا نفس ہے نفس لوامہ۔ نفس لوامہ یہ نیک لوگوں کا نفس ہوتا ہے۔ نفس لوامہ یہ انسان کو برائی پہ ملامت کرتا ہے، اگر کوئی کسی آدمی سے غلطی ہو جائے، گناہ ہو جائے، تو یہ نفس لوامہ اسے ملامت کرتا ہے، تو نے کیا کیا، کہ شرم نہیں آتی، خدا کا خوف نہیں آتا، خدا سے حیا نہیں آتی۔ تو یہ اس طرح کی جو کیفیت انسان کے اندر ہے، یہ نفس لوامہ کی وجہ سے۔ پھر نفس لوامہ سے آگے بھی درجات شروع ہوتے ہیں، نفس مطمئنہ ہے، نفس راضیہ ہے، نفس مرضیہ ہے، یہ بھی صورتیں۔ فرمایا کیا آدمی یہ سمجھتا ہے کہ ہم ہرگز اس کی ہڈیاں جمع نہیں فرمائیں گے؟ یہ ویسے تو عام طور پر ساری کافروں کا یہ معاملہ تھا جو آخرت کا انکار کرنے والے تھے، کہ بھئی یہ کیسے ہوگا کہ ہماری گلی سڑی ہڈیاں اللہ تعالیٰ دوبارہ زندہ کر دے گا۔ لیکن یہاں پر بطور خاص کچھ خاص کافروں کے اعتبار سے بھی ہے کہ انہوں نے ایسے جملے بولے، اس کے اوپر یہ آیت نازل ہوئی۔ اللہ تعالیٰ کافروں کے اس استعجاب، استبعاد اور استفسار کا جواب ارشاد فرماتا ہے۔ فرمایا بلا قادرین علی ان نسوی بنانہ، کیوں نہیں، ہم اس بات پر قادر ہیں کہ اس کے انگلیوں کے پوروں تک کو ٹھیک کر دیں۔ اللہ تعالیٰ فرماتا ہے کہ ہم تو اس پر قادر ہیں کہ انسان کی بڑی بڑی ہڈیاں، اس کے بدن، اس کی ٹانگوں کی ہڈیاں، کمر کی ہڈی، یہ تو بڑی بڑی ہڈیاں، فرمایا تو بڑی چیزیں، پوروں کی ہڈیاں جو چھوٹی چھوٹی ہوتی ہیں، فرمایا ہم تو اس پر قادر ہیں کہ پوروں کی ہڈیاں بھی اگر گل سڑ جائیں تو اس کو دوبارہ ایسے کر دے جیسے پہلے تھی، بالکل ٹھیک کر کے اسے بنا دے۔ تو جو خدا چھوٹی سے چھوٹی ہڈی کو بھی بالکل ٹھیک بنانے پر قادر ہے، تو اس کے لیے پورے بڑی بڑی ہڈیوں کو ملا کے دوبارہ زندہ کر دینا کیا مشکل ہے؟ اس کے لیے کوئی چیز مشکل نہیں۔ اب آگے فرمایا بل یرید الانسان لیفجر امامہ یسأل ایان یوم القیامہ، बल्कि आदमी चाहता है कि वो अपने आगे को झुठलाए, पूछता है कियामत का दिन कब होगा। इंसान आगे को झुठलाता है यानी कियामत को झुठलाता है और सवाल करता है जी कियामत कब आएगी। ये बहुत सारे काफिरों का भी सवाल था और खास कुफार के तरफ भी मंसूब है कि उन्होंने कहा कियामत कब आएगी। तो अल्लाह ताला फरमाता है कियामत कब आएगी, फरमाया फ़ाइदा बरिकल बसर व खसफल कमर व जुमिया शम्स वल कमर। तो जिस दिन आंख दहशत ज़दा हो जाएगी और चांद तारीक हो जाएगा और सूरज और चांद को मिला दिया जाएगा, कयामत की हौलनाकी की वजह से आंख दहशत ज़दा हो जाएगी, चांद तारीक हो जाएगा, सूरज चांद को मिला के बेनूर कर दिया जाएगा। और जब ये मंजर होगा तो फिर क्या होगा, फरमाया यकूलुल इंसानु यौमा इदिन अइनल मफर कल्ला ला वज़र। उस दिन आदमी कहेगा भागने की जगह कहाँ है, हरगिज नहीं, कोई पनाह नहीं होगी। तो मैं ये है कयामत, इला रब्बी का यौमा इदिनिल मुस्तकर, उस दिन तेरे रब ही की तरफ जाकर ठहरना है। क़यामत के दिन फरमाया कोई भागने की जगह नहीं होगी, बस तेरे रब की बारगाह में पहुंचना ही पड़ेगा, वहां अब जाके हिसाब देना ही देना है। फिर जब वहां पर पहुंचेगा खुदा की बारगाह में, फिर क्या होगा, फरमाया युनब्बाउल इंसानु यौमा इज़िम बिमा कद्दम व अख्खर बलिल इंसानु अला नफ्सिही बसीरा वलौ अल्का मआज़ीरा। उस दिन आदमी को उसका सब अगला पिछला बता दिया जाएगा, बल्कि आदमी खुद ही अपने हाल पर पूरी निगाह रखने वाला होगा, अगरचे अपनी सब माजरतें ला डाले। फरमाया क्यामत के दिन बंदे को अगला पिछला जो किया सारे का सारा बता दिया जाएगा, छोटे से छोटा अमल बड़े से बड़ा अमल सब बता दिया जाएगा। बल्कि इंसान आदमी खुद ही अपने हाल पर पूरी निगाह रखने वाला होगा, नामा या माल सामने आजा बोल रहे होंगे इसने ये किया ये किया ये किया, तो बंदे को खुद ही सारा कुछ पता चल जाएगा क्या किया। तो उस दिन अगरचे बड़ी माजरतें पेश करे, या अल्लाह गलती हो गई, या अल्लाह ये हो गया, या अल्लाह वो हो गया, लेकिन कोई माजरत खुदा की बारगाह में कबूल नहीं होगी। अब ये क़यामत का तज़किरा जो है यहाँ पर ख़त्म हुआ। अब उसके बाद अगला मौजू शुरू होता है, वो मौजू ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर जब कुरान नाजिल होता, जिब्राइल अमीन अलैहिस्सलाम आते आके कुरान सुनाते, तो अब कुरान बाज़ों का तो एक दो आयतें नाजिल होती, बाज़ों का दस दस बीस बीस तीस तीस आयतें भी नाजिल होती, बाज़ सूरतें ऐसी हैं कि पूरी पूरी सूरत ही नाजिल हुई। तो अब लाजमी बात है कि इकट्ठी एक जिब्राइल अलैहिस्सलाम आए आके 20 आयतें पढ़ दी, तो अब उसको यकदम सुनना और याद रखना एक मुश्किल काम है। तो नबी पाक अलैहिस्सलातु वस्सलाम दोहराना शुरू कर देते, जिब्राइल अलैहिस्सलाम पढ़ते और सरकार अलैहिस्सलाम सुन भी रहे होते और दोहरा भी रहे होते जल्दी जल्दी। अब ये जो दोहराना था लामी बात है, ये है मुश्किल कि किसी को ये कहा जाए कि भाई मैं जो बोलूंगा उसी वक्त लफ्ज ब लफ्ज बगैर जेर जबर नुक्ते के फर्क के याद करना है मशक्कत वाला काम। तो नबी पाक अलैहिस्सलातु वस्सलाम अपनी जबान को जल्द जल्द हरकत देते और उसको दोहराते थे। अल्लाह तबारक व तआला ने अपने हबीब अलैहि सलातो सलाम की इस मुशक्कत को खत्म कर दिया, चुनाचे उस पर ये अगली आयात नाजिल हुई। इरशाद फरमाया ला तुहर्रिक बिही लिसानक लितअजल बिह, ए नबी तुम याद करने की जल्दी में कुरान के साथ अपनी जबान को हरकत ना दो। इन्ना अलैना जमअहु व कुरआना फइजा क़रअनाहु फत्तबि कुरआना ثُمَّ إِنَّ عَلَيْنَا بَيَانَهُ। बेशक इस कुरान का जमा करना और इसका पढ़ना हमारे जिम्मे है, तो जब हम इसे पढ़ लें तो उस वक्त उस पढ़े हुए की इत्तिबा करो, फिर बेशक उसे बयान फरमाना हमारे जिम्मे है। तो ये अल्लाह ताला ने खुद ही फरमा दिया कि ए हबीब अलैहिस्सलाम इस कुरान को आपके दिल में जमा करना महफूज करना ये हमारी जिम्मेदारी है, आप अपनी जबान को मशक्कत में हरकत ना दें। हम आपके दिल में इसे जमा करेंगे, अब इसका पढ़ना हमारी जिम्मेदारी है, हम पढ़ेंगे और उसके बाद आप पढ़ेंगे। तो लिहाजा जब हम पढ़ लें, या हम पढ़ने से मरा कौन है, कलाम तो खुदा का है, पढ़ते जिब्राइल अमीन अलैहि सलातो वसलाम। तो जिब्राइल के पढ़ने को अल्लाह ताला फरमाता है जब हम पढ़ लें, पढ़ जिब्राइल है, अल्लाह ताला फरमाता है जब हम पढ़ लें, ये क्या है, ये है कि चूंकि अल्लाह के इज्न से और उसके हुक्म से और उसके फरमाने से जिब्राइल अलैहि सलाम पढ़ रहे, तो अल्लाह ताला उस पढ़ने को अपनी तरह मंसूब फरमा रहा है कि जब हम पढ़ लें। तो ये अल्लाह ताला के प्यारे बंदों के बहुत से अफाल अल्लाह ताला की तरफ मंसूब किए जाते हैं। तो फरमाया कि जब हम पढ़ लें तो उस वक्त उस पढ़े हुए की इत्तिबा करो, और फरमाया कि फिर उसका बयान हमारे जिम्मे है, जो हम कुरान आप पे उतार देंगे, उस कुरान का जो बयान है यानी उसकी तशरी तौजी, ये हमारे जिम्मे है। तो कुरान अल्लाह ताला ने अपने हबीब अली सलाम को अता फरमाया और उसके उलूम भी अता फरमाए। अब इसके बाद जो खिताब है वो कुफार की तरफ मुतवज्जे होता है, फरमाया कल्ला बल तुहिब्बून अल आजिला व तज़रून अल आखिरा, खबरदार बल्कि ए काफिरो तुम जल्द जाने वाली को पसंद करते हो और आखिरत को छोड़ते हो। दुनिया जल्द जाने वाली, जिंदगी 50 साल, 60 साल, 70 साल, 80 साल, आमतौर पे इसी के अंदर अंदर ही 95% लोग गुजर जाते हैं। बहुत कम है कि जो 90 ईयर से भी ऊपर जाए, 90 साल से भी ऊपर जाए, बहुत अकल्ले कली। तो फरमाया कि ये तो जल्द जाने वाली, फिर पूरी दुनिया ऐसा होल, सारी दुनिया जो है आखिरत की जिंदगी के मुकाबले में तो जल्द जाने वाली। तो फरमाया कि काफिरों तुम इस जल्द जाने वाली को पसंद करते हो और आखिरत को छोड़ते हो, जो हमेशा, जिसने हमेशा रहना है, हमेशा की जिंदगी। यहां पर खिताब तो कुफार के एतबार से है, लेकिन इसमें हमारे लिए भी नसीहत है, क्योंकि असल यहां पर यह है कि तुम दुनिया की ख्वाहिशात के पीछे पड़ते हो और आखिरत की दायमी नेमतों को भूलते हो, उसे छोड़ के बैठ जाते हो। तो हम मुसलमानों की अक्सरियत का हाल भी यही है कि दुनिया की ख्वाहिशात और नफ्स की ख्वाहिशात जो है, हम उसके पीछे, दुनिया का माल, दुनिया की दौलत, दुनिया के खजाने, दुनिया का स्टेटस, दुनिया के बैंक बैलेंस, हमारा मतमाह नजर, हमारा मकसूद मतलूब यही बन जाता है। आखिरत बहुत थर्ड प्रायोरिटी पे और लास्ट प्रायोरिटी पे चली जाती है, वो हमारी बिल्कुल आखिरी तरजीहात में होती है, क्योंकि आदमी की जो तरजीह, जितनी तरजीह होती वो उतनी तवज्जो देता है। हम अगर रुपए कमाना चाहते हैं, हमारी तरजीह है, तो दिन रात कोशिश भी करते हैं। एक बंदा कमाने के लिए तिनका ना तोड़े तो उसको लोग यही बोलेंगे यार इसका कमाने का इरादा ही नहीं। तो आखिरत के लिए हम कुछ करें ही नहीं, ना नमाज, ना रोजा, ना जिक्र, ना तिलावत, ना लोगों का भला, ना खौफ खुदा, ना रियाकारी से बचना, ना नेकियां करना, कुछ भी नहीं। तो इसका मतलब है कि आखिरत इसकी तरजीह के अंदर ही नहीं, और अक्सरियत लोगों की ऐसी ही है कि आखिरत उनकी तरजीह के अंदर नहीं है। हालांकि आखिरत को तरजीह बना के, क्यामत के दिन अल्लाह की बारगाह में हिसाब किताब देने को पेशे नजर रख के, जन्नत को सामने रख के, जन्नत की नेमतों को सामने रख के अगर आदमी जरा जिए तो क्या होगा, सुभान अल्लाह। अल्लाह ताला ने इतनी खूबसूरत बात इरशाद फरमाई है कि आप यकीन कीजिए कि अगर लाखों जाने कुर्बान कर दी जाए और फिर ये नेमत मिल जाए तब भी सस्ती है। वो क्या है, अल्लाह ताला फरमाता है वुजूहुन यौमाइज़िन नाज़िरा इला रब्बिहा नाज़िरा, कुछ चेहरे उस दिन तरोताजा होंगे, अपने रब को देखने वाले होंगे। क्यामत के दिन कुछ चेहरे तरोताजा होंगे, अपने रब का उन्हें दीदार नसीब होगा, जन्नत के अंदर मोमिनों को खुदा का दीदार नसीब होगा। सुभान अल्लाह, आप तसव्वुर कर सकते हैं कितनी बड़ी नेमत है, कितनी बड़ी नेमत है ये जन्नत की, और हजारों लाखों करोड़ों नेमतें हैं, लेकिन वो सब नेमतें एक तरफ, खुदा का दीदार एक तरफ, क्या यानी इससे बढ़ के क्या हो सकता है। खुदा वंदे कुदूस का दीदार हम तो यहां दुनिया में तसव्वुर भी नहीं कर सकते कि होगा कैसे, दुनिया में हम उसकी कोई हकीकत और माहियत और वो चीज ही बयान नहीं कर सकते कि खुदा का दीदार कैसे होगा और कितना होगा, कैसे होगा। हदीस में मरकज करता, ترمذی شریف کی حدیث ہے، نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ اللہ کے نزدیک جنتیوں میں سب سے زیادہ عزت والا وہ ہوگا جو صبح و شام اللہ تعالیٰ کے دیدار سے مشرف ہوگا۔ جنت میں سب سے اعلیٰ درجے کے جنتی وہ ہوں گے جن کو صبح و شام خدا کا دیدار نصیب ہوگا۔ اللہ اکبر، اللہ اکبر، جنت کے اندر ایک مرتبہ بھی خدا کا دیدار مل جائے، ایک مرتبہ بھی، تو اس سے بڑھ کے کیا نعمت۔ لیکن وہ کتنے خوش قسمت ہیں جن کو صبح و شام اللہ تعالیٰ کا دیدار نصیب ہوگا۔ اللہ تعالیٰ یہ عظیم ترین نعمت، عظیم ترین نعمت اللہ تعالیٰ ہمیں عطا فرمائے۔ اور اسی سے یہ بھی پتہ چلا کہ آخرت میں اللہ تعالیٰ کا دیدار ہوگا، دنیا کے اندر سر کی آنکھوں سے اللہ تعالیٰ کا دیدار جو ہے وہ ہمارے نبی صلی اللہ علیہ وسلم کے علاوہ کسی کو نہیں ہوا۔ موسیٰ علیہ الصلوۃ والسلام نے درخواست کی، تجلی ان کو دکھائی گئی، دیدار نہیں ہوا، اور فرمایا کہ تو ہرگز مجھے نہیں دیکھ سکے۔ ہمارے نبی صلی اللہ تعالیٰ علیہ وسلم نے اللہ تعالیٰ کا دیدار کیا، نبی پاک علیہ السلام کے علاوہ کسی کو دنیا میں سر کی آنکھوں سے اللہ تعالیٰ کا دیدار نہ ہوا اور نہ آئندہ ہوگا۔ آخرت کے اندر جنتیوں کو اللہ تعالیٰ کا دیدار نصیب ہوگا۔ یہ ایک گروہ ہو گیا جنتیوں کا، چہرے تر و تازہ۔ دوسری طرف فرمایا وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ، اور کچھ چہرے اس دن بگڑے ہوئے ہوں گے، سمجھتے ہوں گے کہ ان کے ساتھ پیٹھ توڑ دینے والا سلوک کیا جائے گا۔ تر و تازہ چہرے جنتیوں کے اور بگڑے ہوئے چہرے جہنمیوں کے، اور ان کو پتا ہوگا کہ اب ان کے ساتھ ایسا سلوک کیا جائے گا جو پیٹھ توڑ دے، انتہائی سخت سلوک کیا جائے گا۔ اب اللہ تعالیٰ موت کے احوال بیان فرماتا ہے، فرمایا کلا اذا بلغت التراقی وقیل من راق وظن انہ الفراق، ہاں ہاں جب جان گلے کو پہنچ جائے گی اور کہا جا رہا ہوگا کہ جھاڑ پھونک کرنے والا کون ہے، اور بندہ سمجھ لے گا کہ یہ جدائی کا وقت ہے۔ موت کا وقت آتا ہے، جان گلے کو آ گئی، اب شور مچا ہوا، اے کوئی دم والا، کوئی دوائی والا، کوئی جھاڑ پھونک والا، کوئی کوئی دیکھے اس کو، تو کوئی دم کرے شاید بچ جائے، لیکن بندہ سمجھ جائے گا کہ یہ دنیا سے جانے کا وقت آ گیا۔ پھر کیا ہوگا، والتفت الساق بالساق، اور پنڈلی سے پنڈلی لپٹ جائے گی، پنڈلی سے پنڈلی لپٹ جائے گی، موت کی سختی اور کرب سے انسان کے پاؤں ایک دوسرے سے لپٹ جاتے ہیں، یا کفن کے اندر پنڈلیوں کو ملا کے باندھ دیا جاتا ہے، ایسے ہی ہوتا ہے نا، کفن کے اندر پنڈلیوں کو باندھ دیا، پنڈلی پنڈلی سے مل گئی، اور یا پھر یہ ہے کہ ایک سختی کے بعد دوسری سختی، ساکھ سے مراد سختی، ایک سختی تو دنیا، ایک سختی تو دنیا کی نعمت، دنیا سے جدائی کی، اور دوسری جو موت کی اپنی سختی ہے، وہ تو سختی سے سختی مل گئی۔ اب آگے کیا ہوگا، فرمایا الى ربک یومئذ المساق، اس دن تیرے رب ہی کی طرف چلنا ہوگا، مرنے کے بعد خدا کی طرف جانا ہی جانا ہے۔ اب اس کے بعد ابو جہل کے حوالے سے آیات ہیں، اس کے تکبر، رویے، انکار، کفر اور سرکشی کے بارے میں فرمایا فلا صدق ولا صلى ولكن كذب وتولى ثم ذهب الى اهله يتمطى، تو کافر نے نہ تو تصدیق کی اور نہ نماز پڑھی، ہاں جھٹلایا اور منہ پھیرا، پھر اپنے گھر والوں کی طرف اکڑتا ہوا چلا گیا۔ ابو جہل کے حوالے سے شان نزول یہی ہے کہ اسی کے حوالے سے یہ آیت نازل ہوئی، لیکن ویسے بھی بہت سارے کافروں کا رویہ ایسا ہی ہوتا ہے، کچھ باتیں تو سب بھی پائی جاتی ہیں، نہ تصدیق کرتے ہیں، نہ نماز پڑھتے ہیں، تکذیب کرتے ہیں، منہ پھیرتے ہیں، یہ تو ہر کافر کے اندر ہے، اپنے گھر کی طرف اتراتے ہوئے، اکڑتے ہوئے جاتے ہیں، ہم تو بڑے، ہمارے ساتھ کون مقابلہ کر سکتا ہے، ہمارے سامنے کون کھڑا ہو سکتا ہے، تو اپنے گھر اکڑتے ہوئے جاتے ہیں۔ اللہ تعالیٰ فرماتا ہے اولا لک فاولا ثم اولا لک فاولا، تیرے لیے خرابی ہے، پھر خرابی ہے، پھر پھر تیرے لیے خرابی ہے، پھر خرابی ہے۔ ابو جہل کے حوالے سے اور ویسے بھی کفار کے حوالے سے چار مرتبہ فرمایا خرابی ہے، خرابی ہے، خرابی ہے، خرابی ہے، دنیا میں کفر کی وجہ سے، پھر موت کے وقت خرابی، پھر قبر میں خرابی، پھر آخرت میں خرابی، یا موت کے وقت خرابی کہ موت سخت آئے گی، قبر میں خرابی عذاب ہوگا، قیامت میں خرابی رسوا ہوگا، جہنم میں خرابی عذاب ہوگا۔ تو اس کی موت کے وقت سے خرابیوں کا سلسلہ شروع۔ ایمان بڑی دولت ہے، ایمان ہے چاروں خرابیوں سے بچت ہو سکتی، موت کی بھی، قبر کی بھی، آخرت کی بھی، جہنم کی بھی، ایمان بڑی دولت ہے۔ اب آگے ارشاد ہوتا ہے اَيَحْسَبُ الْإِنسَانُ أَن يُتْرَكَ سُدًى، کیا آدمی اس گھمنڈ میں ہے کہ اسے آزاد چھوڑ دیا جائے گا؟ آیت دیکھیے اور آج کے لوگوں کے جملے سنیں، فرمایا کیا آدمی اس گھمنڈ میں ہے کہ اسے آزاد چھوڑ دیا جائے گا؟ آزاد خیالی، ذرا غور کیجیے، آج بڑے نعرے لگتے نا، آزاد خیال ہیں ہم، تو آزاد لوگ ہیں ہمیں، تو جو ہے نا میرا جسم میری مرضی، میں جو چاہوں کروں، میرا جسم ہے نا، میں اپنے بدکاری کروں جو مرضی کروں۔ اللہ تعالیٰ فرماتا کیا بندہ یہ گمان کرتا ہے کہ اسے ایسے ہی چھوڑ دیا جائے گا، آزاد ہی چھوڑ دیا جائے گا، جو چاہے کرو؟ نہیں، خدا کا بندہ ہے تو خدا کے احکام بھی ماننے پڑیں گے، خدا نے پیدا کیا، خالق ہے، مالک ہے، رازق ہے، جس نے پیدا کیا، جو تمہارا مالک ہے، جو تمہیں رزق دیتا ہے، جو اتنی لمبی زندگی میں طرح طرح کی آسانیاں دیتا ہے، حساب نہیں لے گا؟ تم کہتے ہو نہیں جناب، میں کسی دفتر میں کام کروں اور میرا باس جو ہے وہ مجھے گاڑی بھی دے، بنگلہ بھی دے، تنخواہ بھی دے، لیکن کام نہ پوچھے۔ اللہ اکبر، کوئی دنیا کے اندر ایسا کوئی بیوقوف نوکر دیکھا؟ یہ بولے کہ باس مجھے ہر چیز دے، میرے مجھے فیملی رہائش دے، مجھے میڈیکل الاؤنس دے، مجھے سالانہ بونس دے، مجھے ہر مہینے تنخواہ دے بھاری بھاری، میری ہر جو ہے وہ دکھ سکھ کے اندر میری مدد کرے، گاڑی شاندار، بنگلہ اعلیٰ، عزت، اسٹیٹس، سب کچھ دے، لیکن کام نہ پوچھے مجھ سے، کیونکہ میں تو آزاد ہوں، میرا جسم میری مرضی، میرا جسم میری مرضی، کام کروں نہ کروں۔ تو بھائی تیرا جسم تیری مرضی ہے، جو باس تجھے اتنا کچھ دے رہا ہے تو وہ جو اتنا کچھ دے رہا اس کی بھی کچھ مرضی ہے یا نہیں؟ وہ تجھے ایسے دیے جا رہا ہے۔ تو دنیا کا دو ٹکے کا باس وہ تو تمہیں ماہانہ 30-35-40 ہزار 1 لاکھ روپیہ دے دے اور تو غلاموں کی طرح اس کے پیچھے پیچھے پھرے، اور وہاں نہیں تیری زبان سے یہ لفظ نکلے گا میرا جسم میری مرضی، وہاں بولے گا نہیں جو میرا باس کہے گا وہی کروں گا۔ تو باس کو تم نے خدا سے بڑا سمجھ لیا، جس خدا نے تجھے قطرے سے پیدا کیا، بچپن کے اندر تیری کوئی اوقات نہیں تھی، تجھے جنا نہلاتا کوئی دوسرا تھا، تجھے پہناتا کوئی دوسرا تھا، فیڈ تجھے کوئی دوسرا کراتا تھا، اس نے وہاں سے لے کے تجھے کڑیل جوان بنا دیا، زندگی کی آسائشیں دی، آنکھوں میں نور رکھ دیا، کانوں میں قوت سماعت رکھ دی، زبان میں قوت گویائی رکھ دی، اور تو کہتا ہے کہ یا اللہ تو بس دیتا رہے، لیکن میرا جسم میری مرضی، میں جو چاہوں کروں۔ الامان والحفیظ۔ تو فرمایا ایحسب الانسان ان یترك سدا، کیا آدمی اس گھمنڈ میں ہے کہ اسے آزاد چھوڑ دیا جائے گا؟ نہیں، آزاد نہیں چھوڑا جائے گا، اس سے ایک ایک شے کا حساب ہوگا، ایک ایک شے کا حساب ہوگا۔ اب وہی جو میں نے بات کی نا کہ آزاد تو کر دیا جائے، اور کہاں سے پیدا کر کے خدا نے کہاں تک پہنچایا اس کا کوئی جواب نہیں۔ اللہ تعالیٰ خود آگے ارشاد فرماتا ہے، فرمایا الم یک نطفۃ من منی یمنا ثم کان علقۃ فخلق فصوا فجعل منه الزوجین الذکر والانثى، کیا وہ اس منی کا ایک قطرہ نہ تھا جو گرایا جاتا ہے، پھر خون کا لوتھڑا ہو گیا تو پیدا ہوا، پھر ٹھیک بنایا تو اسے مرد اور عورت کی دو قسمیں بنائی؟ فرمایا دیکھو تو یہ کہاں سے کہاں پہنچایا، تو جس نے یہاں سے وہاں پہنچایا وہ تم سے حساب ہی نہ لے، اور پھر جس کی یہ قدرت ہے کہ تمہیں کہاں سے کہاں تک پیدا کر کے کہاں پہنچا دیا، الیس ذالک بقادر علی ان یحیی الموتی، کیا جس نے یہ سب کچھ کیا वो मुर्दों को जिंदा करने पर कादिर नहीं? यकीनन है वो मुर्दों को जिंदा करने पर कादिर है। हदीस मुबारक है, नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम जब ये आयत करीमा तिलावत फरमाते कि क्या वो जिसने ये सब कुछ किया वो मुर्दों को जिंदा करने पर कादिर नहीं, तो नबी पाक इस्लाम कहते सुब्हानकल्लाहुम्मा बला, ए अल्लाह तू पाक है क्यों नहीं, तो मुर्दों को जिंदा करने पर जरूर कादिर है। तो ये नबी पाक अलैहिस्सलाम का तरीका था। ये सूरतुल क़ियामा जो है ये मुकम्मल हो गई। अब इसके बाद सूरतुल दहर शुरू होती है। दहर का मतलब है जमाना, तवील अरसे को दहर कहा जाता है। इमाम मुजाहिद हजरत कतादा और जमहूर मुफस्सिरीन के नजदीक ये सूरत मदीना मुनव्वरा में नाजिल हुई। बाज फरमाते हैं कि मक्का मुकरमा में नाजिल हुई और बाज कहते हैं कि कुछ आयतें मक्के में कुछ आयतें मदीने में। तो इस सूरत मुबारका के शान नुज़ूल में इख्तलाफ। इस सूरत में दो रुकू और 31 आयतें हैं। लंबे जमाने को अरबी में दहर कहते हैं। इस सूरत के शुरू में लफ्ज दहर है तो उसकी मुनासबत से इसका नाम सूरह दहर है। और इसका एक दूसरा नाम भी है सूरह इंसान, और वो भी पहली आयत के अंदर ही लफ्ज मौजूद है उसकी मुनासबत से सूरह इंसान। और इस ये सूरह मुबारक बड़ी खूबसूरत सूरत है। कुरान की हर सूरत ही खूबसूरत है। इसमें जो जन्नत का अल्लाह ताला ने तस्किरा किया है, सुबहान अल्लाह, मैं कहता हूं कि आप कभी तन्हाई के अंदर, ये सूरह दहर जो है 29वें पारे की सेकंड लास्ट सूरत है, आप इस सूरह मुबारक को तन्हाई में तर्जुमा पढ़े, तफसीर पढ़े, अल्लाह अकबर, जन्नत आपकी आंखों के सामने ऐसे हो जाएगी। इतना खूबसूरत मंजर अल्लाह ताला ने जन्नत का बयान किया है। अल्लाह ताला हमें वो जन्नत अता फरमाए, जन्नत की नेमत अता फरमाए, और जन्नत की सबसे बड़ी नेमत अपना दीदार अता फरमाए। इरशाद होता है बिस्मिल्लाहिर्रहमानिर्रहीम, हल अता अलल इंसान हीनुम मिन अद्दहरि लम यकुन शैअम मज़कूरा, बेशक आदमी पर एक वक्त वो गुजरा कि वो कोई जिक्र के काबिल चीज ना था। आदमी पर वो वक्त गुजरा, इससे क्या मुराद है? अक्सर मुफस्सिरीन फरमाते इससे हजरत आदम अलैहिस्सलाम मुराद है। आदम अलैहिस्सलाम में रूह फूंकने से पहले का जो ड्यूरेशन है और जो जमाना है, ये उसके एतबार से कलाम है कि वो ऐसा वक्त था कि वो जिक्र के काबिल कोई सूरत ना थी, यानी जिसको बतौर खास बयान किया जाता है। एक है खुदा की कुदरत के एतबार से, वो तो कुरान पाक के अंदर ही जिक्र किया गया है, तो जिक्र के काबिल है तो बयान किया गया। एक ये होता है कि उसे जुदा गाना एक इंसान की अहमियत के एतबार से देखा जाए कि वो मिट्टी, फिर गारा, फिर वो और उसकी कैफियत बदलते बदलते फिर अल्लाह ताला उसमें रूह फूंकी। तो एक कॉल तो ये है। दूसरा कॉल ये है कि इससे मुराद हर इंसान ही, हर इंसान पर एक जमाना गुजरता है जिसमें वो काबिल जिक्र शय नहीं होता। जब वो उसकी बुनियाद पड़ती, पहला महीना क्या है वो? पानी का कतरा, खून का कतरा है वो। फिर क्या है? गोश्त का लोथड़ा बन गया। फिर क्या हुआ? थोड़ा सा मजीद बड़ा हो गया। तो ये जो ड्यूरेशन है इसमें क्या उसको बोलें? ये कौन है? इसका क्या मनसब है? इसका क्या स्टेटस है? ये कितना मालदार है? कुछ भी नहीं, ये जिक्र के काबिल चीज ही नहीं है। हाँ, पैदा होगा तो अब इसका शुरू हो जाएगा कि ये क्या है। तो फरमाया कि हर इंसान पे वो वक्त गुजरा कि वो जिक्र करने के काबिल चीज नहीं होता। अब आगे फरमाया इन्ना खलकनल इंसान मिन नुत्फतिन अमशाज अमशाजिन नबतलीहि फजअलनाहु समीअन बसीरा इन्ना हदैनाहु सबील इम्मा शाकिरन व इम्मा कफूरा, बेशक हमने आदमी को मिली हुई मनी से पैदा किया ताकि हम उसका इम्तिहान लें, तो हमने उसे सुनने वाला देखने वाला बनाया, बेशक हमने इंसान को रास्ता दिखा दिया, अब या शुक्रगुजार है और या नाशुक्री करने वाला है। फरमाया कि हमने इंसान को पैदा किया ताकि आजमाएं, हमारा बंदा बनता है या शैतान का बंदा बनने की कोशिश करता है। हमने इंसान को सुनने वाला देखने वाला बनाया, सुने हर बात सुने, हक बात भी सुने, देखे हर बात देखे, मुशाहदा करे, हक भी देखे, हक की हक को भी देखे। फरमाया हमने बंदे को रास्ता दिखा दिया, پکڑ کے نہ اس کو گمراہ کریں گے، پکڑ کے نہ اس کو ہدایت دیں گے، ہم نے اسے راستہ دکھا دیا، اب اس کی مرضی ہے شکر گزار بنتا ہے یا ناشکرہ بنتا ہے۔ فرمایا اب کافروں کا اور جنتیوں کا تذکرہ شروع ہوتا ہے، کافروں کا بڑا مختصر سا ہے، جنتیوں کا تفصیل سے۔ فرمایا انا اعتدنا للکافرین سلاسل واغلالا وسعیرا، بے شک ہم نے کافروں کے لیے زنجیریں اور طوق اور بھڑکتی آگ تیار کر رکھی ہے۔ ان الابرار یشربون من کأس کان مزاجها کافورا عینا یشرب بها عباد اللہ یفجرونها تفجیرا، بے شک نیک لوگ اس جام سے پیئیں گے جس میں کافور ملا ہوا ہوگا، وہ کافور ایک چشمہ ہے جس سے اللہ کے نہایت خاص بندے پیئیں گے، وہ اسے جہاں چاہیں گے بہا کر لے جائیں گے۔ یہ ابرار کا مشروب ہے جنت کے اندر، کہ ایسے جام سے پیئیں گے جس میں کافور ملا ہوا ہوگا، اور وہ کافور کیا ہے، وہ ایک چشمہ ہے جس سے اللہ کے نہایت خاص بندے پیئیں گے، اور اس میں بھی خوبصورتی کیا ہے کہ چشمہ جہاں مردی بہا کے لے جائیں، ورنہ تو چشمہ بہ رہا ہوتا بندہ چشمے کے پاس جاتا ہے، یہاں یہ ہوگا بندہ جدھر بولے گا چشمہ اس کے پیچھے پیچھے جا رہا ہوگا۔ سبحان اللہ۔ اب یہ ابرار کون ہے جن کو یہ جنت کی یہ نعمتیں ملیں گی، وہ ہیں کون؟ فرمایا یوفون بالنذر ویخافون یوما کان شرہ مستطیرا، وہ اپنی منتیں پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کی برائی پھیلی ہوئی ہوگی۔ منت مانے کہ اللہ کے لیے میں یہ کروں گا، میرا بیٹا تندرست ہو گیا، مجھے نوکری مل گئی، میں اللہ کی راہ میں اتنا خرچ کروں گا، میں اتنے نوافل پڑھوں گا، اتنے روزے رکھوں گا، جو منت مانے اسے پوری کرتے ہیں۔ یہ نہیں ہے کہ پہلے تو یا اللہ یہ بھی کر دوں گا، یہ بھی کام ہو گیا تو بھول گئے سارا کچھ۔ منت مانی اللہ کے نام پہ تو پوری بھی کریں گے، اور ڈرتے ہیں قیامت کے دن سے جس کی برائی بڑی پھیلی ہوئی ہوگی۔ تو یہ ہیں ابرار جن کو جنت ملے گی، اور بھی ان کے وصف، وہ کیا؟ فرمایا وَيُطْعِمُونَ الطَّعَامَ عَلَىٰ حُبِّهِ مِسْكِينًا وَيَتِيمًا وَأَسِيرًا، اور وہ اللہ کی محبت میں مسکین اور یتیم اور قیدی کو کھانا کھلاتے ہیں۔ خدا کی محبت میں مسکین، یتیم اور قیدی کو کھانا کھلاتے ہیں، سب کو کھانا کھلانے کا بڑا ثواب، مسکین کو بھی یتیم کو بھی۔ اچھا، اور پھر ان کو کھلا کے کیا کہتے ہیں؟ مسکین کو کھلا دیا، یتیم کو کھلا دیا، احسان نہیں جتاتے۔ اللہ اکبر، کیا کہتے ہیں؟ اللہ تعالیٰ فرماتا ہے، کہتے ہیں انما نطعمکم لوجہ اللہ لا نرید منکم جزاء ولا شکورا انا نخاف من ربنا یوما عبوسا قمطریرا، ہم تمہیں خاص اللہ کی رضا کے لیے کھانا کھلاتے ہیں، ہم تم سے نہ کوئی بدلہ چاہتے ہیں اور نہ شکریہ، بے شک ہمیں اپنے رب سے ایک ایسے دن کا ڈر ہے جو بہت ترش نہایت سخت ہے۔ دیکھیں، یتیم مسکین اور قیدی کو کھانا کھلایا، تو کھانا کھلا کے کیا کہہ رہے ہیں؟ کہ ہم تمہیں صرف اللہ کی ذات کے لیے، صرف اللہ کی رضا کے لیے کھلا رہے ہیں، ہم تم سے کوئی بدلہ نہیں چاہتے، تم سے شکریہ بھی نہیں چاہتے۔ اب غور کریں، اخلاص اسے کہتے ہیں۔ ہم تو کسی کو دے دیں نا کبھی 100 روپیہ، یا کسی کی برے وقت میں مدد کر دیں، تو پہلے تو ہمارے ذہن میں یہ ہوتا ہے یار کبھی ہمارے اوپر برا وقت ہے تو یہ ہماری مدد کرے، اور اگر یہ نہ بھی ہو کہ چلے ایک آدمی کروڑ پتی ہے، دوسرا بہت غریب ہے، اب غریب کو اس نے دے دیا 10,000 روپیہ، تو یہ تو نہیں امیر سوچے گا کہ میرے اوپر برا وقت ہے تو یہ میری مدد کرے، لیکن ایٹ لیسٹ اس کے ذہن میں یہ ضرور ہوتا ہے کہ یار جس کی میں نے مدد کیا میرا شکریہ ادا کرے، میرا شکریہ ادا کرے، آتے جاتے ذرا سلام کر دیا کرے، لوگوں کے درمیان اگر میں آؤں اور یہ بیٹھا ہو تو جھک کے مجھے حاجی صاحب حاجی صاحب کہہ کے ملاقات کر لے، آئے ہائے، ہمارا یقین کرے ہمارے اخلاص کا کیا حال ہے۔ ہم کسی پہ احسان کر دیں تو یا تو بدلے کی تمنا یا شکریہ کی تمنا ہے، یار ایٹ لی یار شکریہ تو ادا کرے، یار ایسا بے دید آدمی ہے، میں نے اتنی مدد کی ہے بھول کے شکریہ تک نہیں ادا کیا۔ ارے بھائی، یہ جو شکریہ کی تمنا ہے یہ اخلاص کامل کے خلاف ہے، صرف اللہ کے لیے۔ انما، الفاظ دیکھیے، فرمائے انما، صرف صرف ہم تمہیں اللہ کی رضا کے لیے کھلاتے ہیں، نہ تم سے بدلہ چاہیے نہ تم سے شکریہ چاہیے۔ काश के हमारा इखलास ऐसा हो जाए, किसी की भले उसको पूरा मकान ही तोहफे में दे दें, गरीब आदमी है, मकान नहीं था उसको मकान दे दिया, गरीब आदमी था बच्ची की शादी नहीं कर सकता था, हमने 5 लाख रुपया देके उसकी बच्ची की शादी करा दी, लेकिन कभी उसे तमन्ना ना करे मेरा शुक्रिया अदा करे। क्यों? इसलिए कि मैंने इसके शुक्रिया के लिए पैसा खर्च नहीं किया, मैंने खुदा से अजर लेने के लिए ये सारा कुछ किया था, लिवजिल्ला की अल्लाह के लिए किया था, शुक्रिया के लिए नहीं किया था। काश हमारा इखलास ऐसा हो जाए, हमारा इखलास ऐसा हो जाए तो फिर वो जो जन्नत की नेमतें जो बयान हो रही हैं, फिर ये नसीब होंगी, फिर ये जन्नत की ये सारी चीजें। अब फिर क्या होगा? ऐसे इखलास के साथ जब खर्च करेंगे तो क्या होगा? फरमाया फवकाहुमुल्लाहु शर्र ज़ालिकल यौम वलक्काहुम नज़रतन वसुरूरा, तो उन्हें अल्लाह उस दिन के शर से बचा लेगा और उन्हें तरोताजगी और खुशी अता फरमाएगा। जो यतीम मिस्कीन गरीब को खाना खिलाएं और कोई मुतालबा ना करें, इवज ना मांगे, क्यामत के दिन से डरें, तो अल्लाह ताला क्यामत के दिन के शर से उसे बचा लेगा और उन्हें तरोताजगी और खुशी अता फरमाएगा। सुभान अल्लाह, यही यही मतलूब होना चाहिए, मकसूद होना चाहिए। अल्लाह तबारक व ताला हमें अमल की तौफीक अता फरमाए। आमीन। बिजाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।